नमस्कार, अन्तरसंवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। प्रतिनिधि सभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलापछि यति बेला नेपाली राजनीति पुनः तरंगित भएको छ। सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेर कार्यान्वयन गर्न सरकार समेत तयार रहेको अवस्थामा अबको सरकारको नेतृत्वका सम्बन्धमा सरकार इतरका पक्षहरूबीच छलफल हिजोदेखि शुरू भएको छ। हिजो विशेष गरी नेकपा प्रचण्ड नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको छ। यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद विघटनको निर्णय सर्वोच्चले बदर गरिसकेपछि आन्तरिक छलफल तीव्र पार्नु भएको छ। हिजोको ओली पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने संसदमा सामना गर्ने निर्णय पनि गरेको छ। आज हामी यो सन्दर्भमा अबको राजनीति कता जाला, नेपाली राजनीतिको प्रवृत्ति, यसले पार्ने दूरगामी असरका सम्बन्धमा राजनीति शास्त्रका एकजना प्राध्यापक कृष्ण हाछेतुसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। हाछेतु सर, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर, अब नेपाली राजनीति 81 परिवर्तन भयो पुस 5 गतेको जुन खालको निर्णय र फागुन 11 गतेको सर्वोच्च अदालतको फैसला, यी दुई कारणले नेपालको राजनीति पुनः यति बेला तरंगित अवस्थामा छ। यसलाई चाहिँ कसरी हेर्नु भएको छ यहाँले?
यसलाई म तीनवटा पाटोबाट हेर्छु। एउटा पाटो राजनीति एउटा प्राकृतिक नेचुरल भन्छ नि, प्राकृतिक बाटोमा फर्केको छ दुईटा कोणबाट। एउटा कोण के हो त भन्दाखेरि करिब 2.5 महिनाको अनुरोल पछाडि यो 2017 भएको जुन संसदीय निर्वाचन छ त्यो संसदीय निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा अब आफ्नो पूर्ण पडावरीको मा चाहिँ जान्छ भने एस्योर भयो। दोस्रो, यसलाई म स्वाभाविक राजनीतिक स्वाभाविक गतिमा फर्केको भनेर भन्ने आधार के हो त भन्दाखेरि त्यो बेलाको एकपटक त्यो समयलाई फर्किने हो भने चाहिँ त्यो बेला 2017 भएको निर्वाचनको मतादेश भनेको हङ पार्लियामेन्ट, जसलाई नेपाली शब्द त्रिशङ्कु भन्ने गरिन्छ, होइन? अब राजनीति त्रिशङ्कु संसदमा निर्वाचनको मतादेशै त्यही थियो। त्यो मतादेशलाई एउटा कृत्रिम राजनीतिले नयाँ स्थिति जुन सृजना गरेको थियो त्यो लगभग 3 वर्ष नपुग्दै आफ्नो ठाउँमा। अब जब संसद त्रिशङ्कु भन्छ, त्रिशङ्कु बनेपछि अब को 1.5 महिनाको राजनीतिको मूल पक्ष के हो त भन्दाखेरि संसदमा अङ्कगणितको खेल हुन्छ। अहिलेको सन्दर्भमा त्यो संसदको अङ्कगणितीय खेलमा अब आउने सरकारको नेतृत्व कसले गर्छ भन्ने कुरा सम्भावनाहरू सबै खुल्ला छ। एउटा सम्भावना अथवा संविधान अनुसार बहुमतको सरकारको विघटन भएपछि त्यस पछाडि लगतै बन्न अथवा संविधानले परिकल्पना गरेको के हो त भन्दाखेरि बहुमतको सरकार नभएपछि अब दुई वा दुईभन्दा बढी राजनीतिक दलहरूको अलायन्स भन्छ नि, त्यसलाई के भन्छ, कोलेसन, मिलिजुली सरकारको कुरा भयो। प्रयास अब मिलिजुली सरकारकै निमित्त हुन्छ। मिलिजुली सरकारको कसको नेतृत्व हुन्छ, त्यो कुन कुन पक्ष कुन कुन दलबीच मेलमिलाप हुन्छ भन्ने कुरा अहिलेको निमित्त चाहिँ अझ पनि एउटा स्पष्ट खाका चाहिँ आएको छैन। मैले प्रारम्भमा भनेको तेस्रो आयाम के हो त भन्दाखेरि यो करिब यो संविधानको घोषणादेखि विगतको प्रतिनिधि सभाको निर्वाचनको हुनुभन्दा अगाडिको समयमा यो संविधानलाई सर्वस्वीकार्य बनाउन संविधानमा भएका असहमतिका कुराहरूलाई सम्बोधन गर्न यो संविधानमा संशोधन आवश्यक छ भने चाहिँ जुन लगभग संविधान घोषणादेखि अर्को निर्वाचनसम्म राजनीतिको एउटा मूल पक्ष जुन रूपमा भएको छ त्यो पक्ष फेरि चाहिँ उजागर हुने सम्भावना रहन्छ। हिजो प्रतिनिधि सभा भङ्ग गर्ने पक्षले पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षले पनि राजनीति खालि त्यो प्रक्रियालाई फर्काउने कुरा मात्र होइन, राजनीति त अग्रगतिमा जाने हो। सायद यो कुराको यो यो डाइमेन्सन भन्छ यो धारलाई यो विगत दुई अढाई महिना प्रतिनिधि सभाको विघटन पछाडि जुन एउटा नयाँ नागरिक आन्दोलनको रूपमा चाहिँ बाहिर आएको छ, त्यो नयाँ नागरिक आन्दोलनले दुई चरणको भावी राजनीतिलाई निमित्त सरकारवाला राजनीतिक दललाई नेतालाई जगजगाएको अर्थात् जगजगाएको छ। एउटा भनेको राजनीति आफ्नो प्रक्रियागत रूपमा स्वाभाविक गतिमा आउनु त्यो ठिक हो, राजनीतिक स्वाभाविक रूपमा गति आएपछि एकपटक चाहिँ रिभ्यू गर्नु पर्यो कि यो संविधानमा भएका अधुरो अपुग पक्ष के हो र त्यस पछाडि अब के पनि देखियो त भन्दाखेरि यो दुई अढाई महिनाको राजनीतिले के पनि देखेछ, त्यो समावेशिताको कोणबाट त्यो एक प्रकारले थापीमा राखेको संविधानको संशोधन त आवश्यकै छ, त्यस अतिरिक्त अरू पनि संशोधनको आवश्यकता के बोर्ड भएको छ त भन्दाखेरि अभ्यासको क्रममा राष्ट्रपति कस्तो हुनुपर्दछ भन्दाखेरि राष्ट्रपतिको एउटा इमेजिनेसन गणतान्त्रिक देशमा राष्ट्र एकताको प्रतीकको रूपमा त्यो कुनै राजनीतिक दल वा राजनीतिक दलभित्रको खास गुटको मात्र सुन्ने राष्ट्रपति चाहिँ परिकल्पना गरेको हुँदैन सिद्धान्त त। अब हामी कहाँ के भयो त भन्दाखेरि अहिलेको राष्ट्रपति उहाँ राष्ट्रपति हुनुभन्दा अगाडि तत्कालीन नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो अनि साथसाथै के हो त भन्दाखेरि तत्कालीन नेकपा एमालेको आन्तरिक गुटबन्दीमा खड्गो प्रसाद ओलीजीको नजिक हुनुहुन्थ्यो। भनेपछि के हो त भन्दाखेरि राजनीतिक दल र त्यसका नेताहरूलाई राष्ट्रपति बनाउँदाखेरि राष्ट्रपतिबाट अपेक्षित निष्पक्षता राष्ट्रपतिबाट अपेक्षित एक प्रकारले व्यापक कोणबाट हेर्ने जसलाई चाहिँ संसदीय देश जस्तालाई के भन्छ त भन्दाखेरि राइट टु अलर्ट राइट टु एडभाइस अथवा यो यो कुनै पनि निर्णयलाई एकपल्ट तिमी पुनर्वलोकन गर यदि राष्ट्रपतिलाई त्यो ठिक लागेन भने त्यो भाषा संसदीय भाषा त्यो रोक्न त पाइँदैन हुँदैन भन्न त पाइँदैन तर केही समयको निम्ति तिमीले रिटिङ गर है यसमा पुनर्विचार गर भन्ने यही कुरा हामी के हो त भन्दाखेरि अगाडि योभन्दा अगाडिको राष्ट्रपति रामवरण यादव राष्ट्रपति हुनुभन्दा अगाडि उहाँ नेपाली कङ्ग्रेसको महामन्त्री हुनुहुन्छ, नेपाली कङ्ग्रेसको महामन्त्रीबाट राष्ट्रपति हुँदैमा त्यो न्युट्रल अथवा निष्पक्ष स्वतन्त्र हुँदैन भन्ने कुरा उहाँको कतिपय उहाँले गरेका निर्णयबाट पनि सङ्केत गर्छ। अहिले राष्ट्रपति विद्या भण्डारीले के राष्ट्रपतिबाट अपेक्षित कुरा राइट टु अलर्ट राइट टु वार्न राइट टु एडभाइस भनेर जुन एक प्रकारले चाहिँ क्याबिनेट अथवा प्रधानमन्त्रीलाई त्यो भनेर राजनीति सत्तारूढ दल सत्तारूढ दलको गठबन्धन भन्दा अलि पर पनि छ है भनेर त्यति बेला उहाँले कन्सल्टेसनतर्फ गएको भए साँच्चै राष्ट्रपतिबाट अपेक्षित भूमिका हुन्छ होला. तर अब हामी कहाँ दुईजना राष्ट्रपति दुईटा राष्ट्रपतिको अनुभवबाट के हो त भन्दाखेरि अब राष्ट्रपतिको निमित्त योग्यताको जब कुरा गर्दाखेरि के संशोधन आवश्यक भयो त भन्दाखेरि कुनै पनि राजनीतिक दलको पदाधिकारी भएको मान्छे राष्ट्रपतिको उम्मेद्वार हुन नपाउने तब मात्र हामीले मतलब एउटा एउटा अहिलेको विगत डेढ दुई महिना अथवा निर्वाचन पछाडिको नेपालको राजनैतिक उहापोहोले चाहिँ दिएको म्यासेज एउटा थियो. दोस्रो कुरा के हो त भन्दाखेरि यो धेरै नेपालको राजनीतिक सङ्कट अस्थिरता यो कुरा यसको जड के हो त भन्दाखेरि हामीले व्यवस्था संसदीय व्यवस्था अपनायौँ तर त्यो व्यवस्थाले खोजेको संरचनात्मक राजनीति निर्माण भयो. संसदीय व्यवस्था अपनाएपछि त वास्तवमा पार्टीको भूमिका त दुईटा कुरामा सीमित हुनुपर्छ. एउटा कुरा के हो त भन्दाखेरि निर्वाचनको बेला सामान्य अवस्थाभन्दा फरक रूपमा चाहिँ सक्रिय हुने आफू संलग्न राजनीतिक दलको विजयको निम्ति. दोस्रो कुरा के हो त भन्दाखेरि पार्टी महाधिवेशन लगायत समय सक्षम रूपमा एउटा नीति निर्माण गर्ने पार्टीले गरेको नीति निर्माण चाहिँ सरकारमा चाहिँ एक प्रकारले रूपान्तरण सरकारको इभ्यालुएसन के हो त भन्दाखेरि पार्टीले बनाएको नीति योजना कार्यक्रम प्रतिबिम्बित भयो कि भएन भने तर यहाँ हाम्रो चलन के भइरहेको छ भन्दाखेरि सरकारमाथि राजनीतिक दल हावी हुनुपर्छ अथवा सुप्रिमेसी अफ द पोलिटिकल पार्टी ओभर द गभर्मेन्ट भनेछ नि यसले कहिले पनि यो लिगमा यो ट्र्याकमा जाँदाखेरि राजनीति कहिले पनि एउटा के भन्छ क्लियर स्पष्ट हुँदैन. दुईटा पाटो राजनीतिक दलको दुईटा पाटो सङ्गठनको पाटो र सरकारको पाटो. सरकारको पाटोमा को बस्छ त भन्दाखेरि जसले जनताले भोट हालेर पठाएको.
भनेपछि यहाँको हजुर यहाँको भनाइमा अब जुन खालको अब सर्वोच्चको आदेशकै कुरा जोडौं अब त्यो आदेशले चाहिँ अहिले जुन खालको राजनीति छ यो प्राकृतिक बाटोमा फर्किएको छ र अब चाहिँ हामीले जुन खालको हाम्रो संविधानमा उल्लेख भएका विषयहरू छन् यसलाई चाहिँ समीक्षा गर्नु आवश्यक छ ताकि राज्यका अंगहरू राज्यका प्रमुख अंगमा बसेका व्यक्तिहरूलाई निष्पक्ष बनाउन चाहिँ त्यसले सहयोग गरोस् र त्यसको आवश्यकता यहाँले औल्याउनु भयो होइन. अब यो सँगै यही विषयको कुराकानी गरौं जुन खालको एउटा तरंग ल्यायो राजनीतिमा यसको कारण चाहिँ नेतृत्वप्रतिको लालसा जिम्मेवारीको लालसा र अझै सामान्य अर्थमा भन्यौं भन्दा कुर्सीको लालसाका कारण जुन खालको यो राजनीति उतार चढाव यो पछिल्लो डेढ महिनामा भयो यसको प्रमुख कारण चाहिँ यसलाई मान्न सकिन्छ.
होइन यसलाई नेपालको समय सन्दर्भ मात्र होइन संसारभरिकै तुलनात्मक अध्ययनले के कुरा चाहिँ दुईटा बेमेल कुरालाई सँगै लान हुने एउटा सामूहिक नेतृत्व र संसदीय व्यवस्था सँगै जान सक्दैन अनि संसदीय व्यवस्था र पार्टीको सुप्रिमेसी सँगै जान सक्दैन. यो सँगै जानु भनेको चाहिँ त्यो झगडाहरू एकपछि दोस्रो यसरी आइरहेका हुन्छ कि राजनीति इन्स्टिट्युसनलाइज हुँदैन संस्थाकरण हुँदैन. यदि हामीले अबको अब यस पछाडिको हाम्रो अग्रगमनको बाटो के हो भन्यो भने चाहिँ यसलाई यो कुरालाई सर्ट टर्म अथवा सर्ट टर्म र लङ टर्म रूपमा यो विपरीत कुराहरूबाट राजनीतिलाई एउटा स्वाभाविक ढङ्गमा कसरी अगाडि बढाउने भन्ने कुराको निमित्त तपाईँले धेरै कुरा पार्टीको आफ्नो विधानमा संशोधन आवश्यक हुनुहुन्छ नेपालको संविधानमा संशोधन आवश्यक हुन्छ यो त पक्ष भयो प्रक्रिया र प्रक्रियासँग जोडिएका परिणामसँग हाम्रो अग्रगमनको बाटो त्यति मात्र होइन भने यो कस्तो छ त भन्दाखेरि तपाईँ हेर्नुहोस् न, यो अहिले राजनीतिक दल र राजनीतिक दलको नेतृत्वमा रहेका मान्छेहरू संविधानमा रहेका प्रावधानहरू त्यो के भन्छ प्रयोग नहुँदा पनि चुप लाग्छ, त्यसलाई आफू ठुलो मानेन। तपाईँलाई एउटा उदाहरण दिउँ, नेपालको संविधान एकपल्ट पल्टाउनु संक्रमणकालीन शीर्षकको पहिलो धारामा संघीय आयोगको प्रावधान छ, तर अब संविधान घोषणा भएको 2015 आज हामी 2021 छौँ, छ वर्षमा यो संविधानको प्रावधान किन लागू भएन भनेर न कङ्ग्रेसको नेताले कुरा उठाउँछ, न पूर्व अथवा न प्रधानमन्त्रीले उठाउँछ, न नेकपा एमालेको नेताहरूले उठाउँछ। तपाईँलाई दोस्रो उदाहरण दिउँ, यो संविधानले एउटा बाध्यकारी प्रावधान के बनाएको छ त भन्दाखेरि जब स्थानीय सरकार गाउँपालिका र नगरपालिका निर्माण हुन्छ त्यति नै बेला विशेष संरचना अन्तर्गतको स्वायत्त क्षेत्र संरक्षित क्षेत्र विशेष क्षेत्र निर्माणै गर्नुपर्ने चाहिँ म्यान्डेटरी संवैधानिक बाध्यता छ, तर गाउँपालिका नगरपालिका त बनायो तर विशेष संरचना नबनाउँदा संविधानको उल्लङ्घन गर्दाखेरि पनि यी अहिले देखिएका पार्टी र त्यसका नेतृत्वहरू चुप लागेको छ किन होला। तेस्रो यो संविधानको एउटा के भन्छ समावेशिताको आँखाबाट हेर्दा भने एउटा ठाउँ चाहिँ छ जहाँ जसलाई जसमा उभिएर अगाडि बढ्न सक्छ, धारा 42 सामाजिक न्यायको हक भने शीर्षक हो, तर त्यसमा संविधान संशोधन गरेर जसरी गर्यो त्यसको धाराको आश्रय अथवा त्यसको मर्म भनेको समानुपातिक समावेशी हो। केही दिन अगाडि नयाँ पत्रिकाले रिपोर्ट गरेका छ कि अध्ययन गरेछ समता फाउन्डेसनले, यो सरकारको गठन भए लगतै राजनीतिक नृत्यको आधारमा जसले अवसर पायो त्यो अवसर पाउँदाखेरि त्यो संविधानको धाराको उल्लङ्घन हुने गराएछ। किन त भन्दाखेरि त्यो अवसर पार्नेहरूमा 68.7% चाहिँ खसारे ब्याकग्राउन्डको, यो त संविधानको मौलिक हक खण्डमा लेखेको संविधानको उल्लङ्घनै हो नि त, जसले हामीलाई अग्रगमन जाने एउटा एउटा धरातल निर्माण गरेको छ। यी कुरामा यी राजनीतिक दल यसका नेताहरू हिजोका दिनमा त अब आँखा किम्ले अथवा त्यसलाई महत्त्वपूर्ण विषय मानिएन, तर अब राजनीतिलाई स्वाभाविक गतिमा फर्केपछि अग्रगमनमा जाने हो भने यी कुराहरू अब चाहिँ अहिले पनि म देखिरहेको छैन पब्लिकली कमेन्ट गरेका छ होइन भने त राजनीति ब्याक टु टु तपाईँ रोटेपिङ खेल्ने भन्छ नि, यो रुमाल राखेर खेल्ने कहिले को डुम कहिले को डुम, हामी चाहिँ
अन्तर संवाद कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट। आजको अन्तर संवादमा हामी राजनीति शास्त्रका प्राध्यापक कृष्ण हाछेतुसँग कुराकानी गरिरहेका छौं। अब हाछेतु सर, जुन खालको अहिलेको राजनीति अब निकास जरूरी छ, अदालतले 13 दिनभित्र संसद बैठकको आह्वान गर्न आदेश दिएको छ, यही अनुसार सरकारले पनि अदालतले तोकिएकै समयभित्र संसदको बैठक आह्वान गर्ने अभिव्यक्ति दिइसकेको छ, अबको राजनीति अबको कदम के कस्तो हुन सक्छ यहाँको अनुमान? अब प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले के कस्तो कदम चाल्न सक्नुहुन्छ, उहाँको राजनीतिक निकास कसरी अगाडि बढ्न सक्ला र अन्य दलहरूको भूमिका कस्तो हुन सक्ला?
होइन अब एउटा के हो त भन्दाखेरि यदि राजनीतिमा मूल्य मान्यता र नैतिकता प्रधान पक्ष हो भन्ने हो भने चाहिँ संसद विघटनको निर्णय गर्नु भनेको ठुलो निर्णय हो सरकारको, सरकारको त्यो निर्णय असंवैधानिक भनेर अदालतले भनिसकेपछि मैले फेरि भने यदि राजनीति मूल्य मान्यता र नैतिकतामा चाहिँ प्रधान पक्ष मान्यो हो भने अहिलेको प्रधानमन्त्री खड्ग प्रसाद ओलीले त्यसको भोलिपल्ट नै राजीनामा दिनुपर्ने हो, तर यो त भएन र उहाँको नेतृत्वको शैलीले के बताउँछ त भन्दाखेरि सजिलोसित उहाँ चाहिँ पन्छिनेवाला छैन। म तपाईँलाई एउटा योसँग अगाडि जोडिएको उदाहरण, संविधान घोषणा पछाडि जब खड्ग ओलीकै नेतृत्वमा तत्कालीन नेकपा एमाले, तत्कालीन ए माओवादी अनि विजय कछेडारले नेतृत्व गरेको मधेश पार्टी लगायतको जुन सरकार बन्यो, त्यो सरकार खड्ग ओली र प्रसन्न र बीच रोटेसनमा प्रधानमन्त्री हुने भने प्रावधान अथवा अन्डरस्ट्यान्डिङ, अलिखित राजनीतिक समझदारी खड्ग ओलीबाट पालन नभएको कारणले गर्दाखेरि जब नयाँ एउटा अलायन्स बन्यो, त्यो भनेको कङ्ग्रेस र तत्कालीन ए माओवादी र राप्रपा लगा, त्यसले खड्ग ओली तत्कालीन रूपान्तरित संसदमा अल्पमतमा पुगिसकेको थियो। तर उहाँलाई, उहाँले अल्पमतमा पुगे पनि उहाँले राजीनामा दिनुको सत्ता केही समय कसरी लम्ब्याउनु भयो त भन्दाखेरि संविधानको यो संकटमान स्थितिमा बनेको सरकार चाहिँ त्यो डिजल्भ हुने प्रावधान छैन भनेर संविधानको 12 अर्जन फुकाउ प्रावधान चाहिँ लागू गर्न लगाए।
हजुर, छोटकरीमा आछ त सर, छोटकरीमा हामीसँग समय कम छ।
ओके, मैले त्यो त्यो अगाडिको एउटा घटनाले के चाहिँ हामीलाई अहिले सङ्केत दिन्छ त भन्दा चाहिँ अन्तिम अवस्थासम्म खड्ग ओलीले राजनीतिलाई, राजनीति आफ्नो आफ्नो दाउ चाहिँ खेलिराख्या हो। सम्भवतः के हो त भन्दाखेरि उसको पहिलो प्राथमिकता के हो त, तत्कालको निमित्त खड्ग ओलीको नियरेस्ट इनिमी अथवा तत्काल शत्रु शब्द प्रयोग गर्न त हुँदैन, तत्कालको निमित्त मन नपर्ने कलाकार अथवा एक्टर भनेको प्रचण्ड र माधव नेपाल हो। प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री पदबाट मा पुग्न नदिनुको निमित्त उसले चाहिँ एप्रोच गर्नु भनेको वैकल्पिक नेतृत्व हो। वैकल्पिक नेतृत्व भनेको स्वाभाविक रूपमा चाहिँ शेरबहादुर देउपा हो। अब शेरबहादुर देउपा यति बेला सबैको डार्लिङ भएको छ, यता माधव नेपाल र खड्ग ओली पक्षले पनि हिजो नै अस्ति नै उहाँलाई भेटेर मेरो पक्षमा आउनुहोस् भनेको छ। उता यो 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 अब अब नेपाली कङ्ग्रेसको रोल चाहिँ अहिले भाइकल चाहिँ ठ्याक्कै अहिले चाहिँ के हो त भने सबैले आफ्नो प्लान वन चाहिँ प्लान ए सिद्धियो, प्लान बीमा खेलिरहेको।
हजुर हस्, आजका लागि समय हामीसँग यति नै रह्यो आछितु सर, यो महत्वपूर्ण समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
ल, मेरो तर्फबाट पनि तपाईँलाई धन्यवाद। र
हजुर, आजको अन्तर संवादमा हामी एकजना राजनीति शास्त्रका प्राध्यापक कृष्ण हाचेतुको वर्तमान राजनीतिक सन्दर्भलाई लिएर विश्लेषण, उहाँको विश्लेषण सुन्यौं। यो सँगै आजको अन्तर संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।